नमस्कार, कार्यक्रम हाम्रो कृषिमा तपाईँलाई स्वागत छ। म मधुबन विशी। यो कार्यक्रम तपाईँ सुन्नुहुन्छ हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट मात्र रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। कार्यक्रम हाम्रो कृषिमा आधुनिक कृषि प्रविधि, त्यसको प्रयोग, मौसमी तथा बेमौसमी खेतीबाली, त्यसमा देखा पर्ने रोग किरा र त्यसको समाधानको बारेमा छलफल गर्छौँ। कार्यक्रममा हामी थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ र कृषिलाई व्यवस्थित गर्न सके के कुरामा फाइदा हुन्छ अनि विशेषज्ञसँगको कुराकानी पनि प्रस्तुत गर्छौँ। आजको कार्यक्रममा पनि हामी कृषि सम्बन्धीका विभिन्न गतिविधिसहित कुराकानी तपाईँको माझमा लिएर आएका छौँ। आजको कार्यक्रममा हामीले पछिल्लो समय कृषि विषयतर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएपछि अहिले सुर्खेतका विभिन्न विद्यालयहरूमा कृषि सम्बन्धीका पढाइहरू पनि सञ्चालन भइरहेका छन्। विशेष गरेर सुर्खेतको ब्राताल गाउँपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयमा पनि अहिले कृषि सम्बन्धी पढाइ पनि भइरहेको छ। पछिल्लो समय कृषि विषयतिर अहिले विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ। यसै विषयमा रहेर हामीले जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। तर त्योभन्दा पहिला लागौँ केही कृषि गतिविधितर्फ। बाँकेका किसानहरूले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएको गुनासो गरेका छन्। उनीहरूले कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्ज र साल ट्रेडिङले किसानको माग अनुसारको मल उपलब्ध गराउन नसकेको बताएका छन्। जिल्ला कृषि प्रचार अधिकृत धनबहादुर पुनले पनि समयमा कृषकले मल नपाउने हो भने उत्पादनमा असर पुग्ने बताउनुभयो। बाँकेमा 19,050 हेक्टरमा गहुँ खेती हुने गरेको उहाँको भनाइ छ। जिल्ला कृषि विकास कार्यालयको सिफारिसपछि कृषि सामग्री कम्पनी र साल ट्रोइङले सहकारीहरूलाई अनुदानको मल उपलब्ध दिएपछि किसानले सहकारीबाटै अनुदानको मल पाउने गर्दछन्। सहकारीबाट अनुदानको युरिया मल 783 रुपियाँ बोरामा पाइने भए पनि बजारमा 1,600 रुपियाँ तिर्नु परेको किसानहरूको भनाइरहेको छ। सरकारी योजना र प्रयासका बावजुद पनि युवाहरू कृषिमा आकर्षित हुन नसकेपछि अहिले धेरैजसो जमिन बाँझै भएको पनि हामीले सुन्न अनि देख्न पाएका छौँ। त्यसैले अहिले कृषिले सोचे अनुरूपको फड्को भने मार्न सकेको छैन। अब भने कार्यक्रममा लागौँ कुराकानीतर्फ। आज हामीले पछिल्लो समय विद्यार्थीहरू कृषि विषयतर्फ आकर्षित हुन थालेका छन्। पश्चिम सुर्खेतको बड्डीचौरको जनज्योति माध्यमिक विद्यालयमा अहिले कृषि विषय लिएर पढ्ने विद्यार्थीको संख्या वात्तै बढेको छ। कृषि विषय पढेसँगै अहिले त्यस क्षेत्रमा ती विद्यार्थीहरूले स्थानीय ठाउँमै कृषि सम्बन्धी विभिन्न कामहरू पनि गर्दै आएका छन्। यसै सन्दर्भमा हाम्रा साथी केशव ढकालले जनज्योति माध्यमिक विद्यालयका प्राचार्य नारायण सिग्देललाई कृषि विषय पढाइ भइसकेपछि त्यस क्षेत्रका किसानहरूका लागि ती विद्यार्थीहरूले के काम गरिरहेका छन् त भनेर उहाँसँग कुराकानी गर्नु भएको छ।
कृषिको कुरा गर्दा व्यावहारिक र प्राविधिक शिक्षालाई पनि जोड दिनु पर्यो,
भयङ्कर दिनु पर्यो।
जस्तो सुर्खेतका रहेका स्कुलहरूमा यहाँको स्कुलले यसमा केही जोड दिएको छ भन्ने लागेर नै आज यहाँलाई हामीले यो कार्यक्रममा निम्तो गऱ्यौँ। जिल्लाभरिका यति धेरै माध्यमिक विद्यालयहरूमध्ये यहाँहरूले एकदम सबैले बुझ्ने गरेर बताइदिनुहोस्, खास नयाँ काम चाहिँ के गर्नुभएको छ जो अरूमा भएको छैन,
अरूले पनि गर्नुभएको होला तर हामीले के गरेका छौँ भन्दाखेरिमा, जस्तै कृषि पढाइ र पशु कृषि विज्ञान र पशु विज्ञान पढाइ हुन्छ हाम्रोमा 18 महिने कृषि र 18 महिने भेटनरी, 3 वर्ष कृषि र 3 वर्ष भेटनरी। त्यो बाहेक 3 वर्ष कृषि पढ्नको लागि काठमाडौँ लगायत भक्तपुर ललितपुरका जिल्लाका भूकम्प प्रभावित जिल्लाका 40 भाइ बहिनी पनि आएको छ र 320 भन्दा बढी विद्यार्थीहरू प्राविधिक शिक्षा पढिरहेको छ। प्राविधिक शिक्षा आफैमा गरेर खाने गरेर सिक्ने शिक्षा हो। त्यसैले त्यो गर्दै गर्दाखेरिमा एक थरी कलेजहरूमा त हामीले पनि सुरुमा के गर्यौँ त भन्दाखेरिमा जे पढ्नु पर्थ्यो पढाइयो त्यही गर्नुपर्ने कुरो अलिकति फिल्डमा गराइयो, सानोमा
प्र्याक्टिकलमा जोड दिनुभयो
दियौँ, तर पनि त्यति मात्रै हामी सन्तुष्ट हुन सकेनौँ। यसो हेऱ्यौँ त्यही उमेर समूहका भाइ बहिनीहरू फेरि पनि आइगयो भने कि विदेश गएपछि उसले घर पैसा पठाउने अनि त्यही तिनले उत्पादन गरेको वस्तु 1.5 खरबको हामीले किनेर खाने तर हाम्रा विद्यार्थी फेरि पनि बेरोजगार हुने, यो चाहिँ राम्रो भएन, अलिकति नयाँ आइडिया लगाऊँ भनेर सल्लाह गऱ्यो व्यवस्थापन समिति सरहरू सबैसँग, विद्यार्थीसँग पनि, ल भाइ बहिनीहरूलाई जहाँ जहाँ अप्ठ्यारो छ हामी फुकाइन्छौँ, जस्तो जमिन छैन भने हामी जमिन दिन्छौँ, पैसा छैन भने पैसा दिन्छौँ, सरहरूले नजिकबाट चाहिँ भाइ बहिनीलाई चाहिँ हेरचाह गरिदिनुहुन्छ र हामी मोटिभेसनको पाटो पनि गर्छौँ। सानो सानो कुखुरा खोर सुरु गर्नु पऱ्यो, सानो च्याउको फार्म सुरु गर्नु पऱ्यो, सानो चाहिँ तरकारीको फार्म सुरु गर्नु पऱ्यो भनेपछि भाइ बहिनीहरू उत्साहित भयो र उनीहरूले जस्तै पाँचजनाको समूह बनायो भने हामी प्रति विद्यार्थी 5,000 सुरुमै धरोटी लिन्छौँ, त्यो धरोटीको पैसाबाट चाहिँ उनीहरूलाई पाँचजना पनि 5-25,000 रुपियाँ उनलाई ऋण दिने, त्यो निर्ब्याजी दिने, उसकै धरोटीलाई धरोटी मानेर दिने, त्यसपछि उसले एउटा प्लान बनाउने, 25,000 रुपियाँ भएपछि यति एउटा पोका पराल च्याउ बन्छ, यति मूल्य त बिउलाई पर्छ, उसले हिसाब निकाल्छ, अनि हाम्रो त्यो विषय पढाउने सरलाई भयो, सर भाइले निकालेको त बहिनीले निकालेको ठिक छ हिसाब, यति एउटा पोका बन्छ, यति रुपियाँमा त बन्छ, सरले ठिक छ भनेर प्रमाणित गरिदिन्छ, अनि 25,000 रुपियाँ लेखाले उसलाई ऋण दिन्छ, बिउ मगाइदिन्छ, पराल खोज्छ र उसले च्याउ सुरु गर्छ। त्यस्तै गरेर कुखुरा पाल्नेहरूको पनि अनि पैसा लगेको हुन्छ, अनि कुखुरा खोर ठिक छ कि छैन सबै उसले योजना बनाउँछ, अनि त्यो बनाइसकेपछि सरले ठिक छ या त्यो त्यो खोर त्यति खोरमा सरले गएर निरीक्षण गर्नुहुन्छ, त्यति खोरमा चाहिँ कुखुरा पाल्न सकिन्छ भनेपछि अनि उसले ऋण लान्छ र ऊ सुरु गर्छ। खुब डराएको हुन्छ विद्यार्थी पहिला, मेरो कुखुरा मर्छ कि, अनि मलाई घाटा लाग्छ कि, कसले तिर्दिन्छ, बुवा आमा तिर्नुहुन्छ कि तिर्नुहुन्न, अनि ती सबै कुरामा विद्यालय तिमी ढुक्क हो, तिमी प्राविधिक मान्छे हो, तिमीसँग नजिकबाट सर हुनुहुन्छ, तिम्रो कुखुरा मर्दैन, तिम्रो च्याउ सर्दैन, बाइचान्स दुई चारवटा मरिहाल्यो भने पुरै घाटा लाग्दैन, ल घाटै लाग्यो अरे भने पनि के हुन्छ भन्दा पोलियो घाउ त सेकै सन्चो हुन्छ, तिमी त अझै 2 वर्ष बस्न छ, अझै 3 वर्ष बस्न छ, अझै 6 महिना बस्न छ, यो 2 लट निकाल्न सक्छौ, तिमी ढुक्क भनेपछि पुरै मोटिभेट हुन्छ र उसले काम सुरु गर्छ। यसरी अहिले उनीहरूले चाहिँ बङ्गुर पालेको छ विद्यालयको लोनबाट, विद्यार्थीहरूले माछा पालेको छ, 6,000 सङ्ख्यामा त एउटै तालमा एउटा समूहले पाल्छ, सानो सानो समूहहरूले धेरैले पालेको छ, कुखुरा पालेको छ, तरकारी खेती गरेको छ, च्याउ खेती गरेको छ, अहिले गाउँपालिका अन्तर्गत वडापालिकाले 7 लाख बराबरको चाहिँ आलुको बिउ पनि के गरेर बिउ ल्याएर दियो किसानलाई। अब यो आलु उत्पादन गरिसकेपछि बिउको बिउ फिर्ता गर्ने हो गाउँपालिकालाई, बाँकी पैसा चाहिँ किसानको हुन्छ, त्यसमा हाम्रा विद्यार्थीहरू पनि भाग लिएको छ, उनले पनि आलुको बिउ ल्याएर लगाएको छ। अब उसले के छ त उसलाई त बिउको पैसा पनि परेन, अनि उसले के छ 1 क्विन्टल लगाएको छ, 1 क्विन्टल गाउँपालिकाले दिन्छ, बाँकी भएको 7-8 क्विन्टल 10 क्विन्टल कति फल्छ बाँकी उसको हुन्छ। यसरी यिनी कामहरू हामीले गरेका छौँ।
त्यसमा चाहिँ कति विद्यार्थीहरू यसरी आयमूलक काममा सक्रिय भएका छन्?
अहिले 100 जना जति विद्यार्थी, 320 जनामा 100 जना जति विद्यार्थीहरू प्रत्यक्ष उनीहरू अब मोटिभेट भएर चाहिँ उनीहरूले आफ्नो काम गरेको छ। हामीले बनाउनु त 30 वटा समूह बनाएका छौँ, त 30 वटा समूहमा कहिले कहिले सबै विद्यार्थीहरू अहिले पनि आँट नगर्ने र विशेष गरी अभिभावकले पनि तैँले नगर सक्दैनस् भन्ने कुरा गरेको मैले पाउँछु। मैले अस्ति एउटा पोखरीमा माछा हालेको छ भाइहरूले 4-5 जना मिलेर, माछा राम्रो भएको छ, तर लास्ट टाइम उनीहरूलाई 25,000 ऋण चाहिएछ, अनि उसको अभिभावकले चाहिँ लेखापाललाई फोन गरेर सर अहिले ऋण नदिनु होला भन्नुभएछ, अनि विद्यार्थी फेरि मसँग आयो, मेरो बुवाले नदिने भन्नुभएको छ, फेरि मैले बुवालाई फोन गरेँ, तपाईँले नै बच्चालाई नगर भन्नुहुन्छ भने तपाईँको बालबालिकालाई भोलि कसले गर भनिदिन्छ, तपाईँ नै 25,000 रुपियाँ, 25 पनि 5 जना त 5,000 तपाईँको छोराको त, त्यो 5,000 पनि पत्याउनु भने उसले भोलि 5 लाखको 5 करोडको व्यापार त कसरी गर्छ त, भनेपछि ठिक छ सर दिनुहोस् भन्नुभयो, पछि लोन दिएर उसले दाना ल्याएर हालेको छ। त्यसैले उनीहरूमाथि विश्वास पनि गरिदिनु जरुरी छ, शिक्षकले विश्वास नगरिदिने, समुदायले विश्वास नगरिदिने, अभिभावकले विश्वास नगरिदिने, राष्ट्रले विश्वास नगरिदिने, अनि उसले कसको विश्वास र माया पाउँछ र व्यवसायमा जान्छ त नि।
जसरी यी 100 जना आयमूलक काममा सक्रिय भएका छन् भन्नुभयो, कोहीले च्याउ, कोहीले कुखुरा पालन, कोहीले तरकारी खेती, कोहीले बङ्गुर पालन, कोहीले माछा पालन लगायत विविध काममा लागेका छन्, उहाँहरूको उत्पादन बजारमा जान थाल्यो
थाल्यो। त्यो बाहेक अर्को पनि अर्को अझै रमाइलो कुरा यसपालि हामीले सुरु गऱ्यौँ। हाम्रो विद्यालयबाट यस वर्ष 113 जना विद्यार्थी ओजेटीमा जाने, अन्ध जब ट्रेनिङमा जाने, उनीहरू कुनै पनि कार्यालयमा गएर, कृषि वा पशुको कार्यालयमा गएर उनीहरूले त्यहाँ सिक्न पर्थ्यो। हामीले यसपालि के सोचेको त भन्दा, सरकार चाहिँ अब स्थानीय सरकारमा आइसक्यो, जिल्लाका कार्यालयहरूको नरहने अवस्था आयो, प्रत्येक गाउँपालिकामा प्राविधिकहरू हुनुहुन्छ, गाउँपालिका हाम्रो गाउँपालिका बराताल गाउँपालिकाको 10 वडाका वडा अध्यक्षहरू र गाउँपालिकाको प्रमुख उपप्रमुखलाई बोलायौँ, त्यहाँको प्रशासकीय प्रमुखहरूलाई पनि बोलायौँ, त्यहाँ कृषि भेट्नुभयो काम गर्ने सरहरूलाई पनि बोलायौँ, र कुनाथरी अथवा त्यो बराबरी काम गर्ने चाहिँ एनजिओ आइएनजिओहरूलाई पनि बोलायौँ। तपाईँहरू सबैको उद्देश्य भनेको यहाँको जनताको आय स्तर उकास्ने हो, र बराह त्यस्तो क्षेत्र हो कि जहाँ कृषि बाहेक अर्कोले अहिले चाहिँ उकास्न गाह्रो अवस्था पनि हो, त्यसैले कसै न कसैले नयाँ काम त सुरु गरिदिनुपर्छ। त्यसैले हाम्रा 113 जना विद्यार्थी तपाईँहरू लैजानुहोस् र यिनलाई मजाले प्रयोग गर्नुहोस्, सक्नुहुन्छ अलिअलि खाना दिनुहोस्, बस्ने डेरा दिनुहोस्, उत्पादन गऱ्यो भने केही दिनुहोस्, होइन भने कमसेकम किसानलाई बराबरी मलाई लाग्छ दुईवटा तिनवटाभन्दा बढी जेटियो छैन, 113 जेटियो पाउँदै हुनुहुन्छ, किन नलाने त भनेपछि उहाँहरू वास्तवमा खुसी हुनुभयो र लान्छौँ भने चाहिँ 8-10-13 समूह बनाएर 10-11 राम्रो औपचारिक कार्यक्रम गरेर पठायौँ। र अहिले तपाईँ यही हुड्केमा एक बिन्दु कार्की भन्ने बहिनीको समूह छ, उनले अस्ति मात्रै मैले स्कुलमा बोलाएर उनलाई चाहिँ अन्तर्क्रिया गर्दै गर्दा स्विस एम्बेसीबाट हाम्रो यो कामकोलाई प्रोत्साहन गर्नको लागि काठमाडौँ मान्छे आउनुभएको थियो, उषा भण्डारी भन्ने, त्यो स्विस एम्बेसीमा नेपालको तर्फबाट प्रमुख मान्छे, बच्चाहरू कमाउँदै पढ्दै गरिरहेको छन् हेरौँ भनेर आउनुभयो, साँच्चै प्रभावित भएर जानुभयो। र बहिनीले उसले 1.5 क्विन्टल धनियाँको पात बेचेको कुरा त्यहाँ प्रस्तुत गर्यो, आलु बेचेको कुरा प्रस्तुत गर्यो, र हिजो मात्रै हरिहरपुरबाट हाम्रो गोबीहरू चाहिँ तयार भएको छ बेचिदिन पऱ्यो भनेर मलाई फोन आएको छ। हिजो साँझै मात्रै पनि उता के अरे वडा नम्बर 6 पुरानो पोखरी काँडाबाट, सर हामीलाई च्याउको बिउ चाहियो, त्यो च्याउको बिउ किन्न हामीलाई पुरानो जुन धरोडी छ हामीलाई लोन दिन पऱ्यो भनेर भनेको छ। मैले बिहान मात्रै पनि हाम्रो गाउँपालिकाको अध्यक्षज्यूलाई त्यसबार बस्नेज्यूलाई फोन गरेँ, के छ यो कार्यक्रम राम्रो भएको छ, यसलाई अलिकति फेरि एकपालि दोहोऱ्याएर एक सबैलाई बोलाएर अलिकति वडा अध्यक्षलाई घचकाइछु भने चाहिँ होइन मैले गरेको छु, मैले हिजो मात्रै पनि 25 किलो च्याउको बिउ ल्याइदिएको छु भन्नुभएको छ। भनेपछि उहाँले के फाइदा भयो त सर भन्दाखेरिमा, त्यो गाउँमा कहिले पनि च्याउ देखेको थिएन, खाएकै थिएन नि त, आज यहाँको राम्रो होटलमा चाइनाको च्याउ हामी खान बाध्य छौँ भने हाम्रो त्यो बर्खाको हरेक वडामा च्याउ त हुँदो रहेछ, त्यो किसानले बिस्तारै सिक्दैछ। फिनिकाँडामा गएँ म बच्चाहरूले काम गरेको हेर्न, त्यो फिनिकाँडाको डाँडामा अन्त गोभी छैन, तर हाम्रो विद्यार्थीले जो ओजिटीमा गएको छ उसले 1.5-2 कट्ठामा गोभी टन्न लाग हुँदो रहेछ, त अब किसानले के सिक्छ त भन्दाखेरिमा बिस्तारै सिक्छ। मैले सुनेको दार्जिलिङको आलुको बिउ सुर्खेत आउन 40 वर्ष लागेको अरे, किन्तु एकैचोटि सुर्खेत आउँदैन, पल्लो गाउँ हुँदै जाने हो। हामी पनि कहिले कहिले त ट्रेनमा यात्रा गर्ने बेलामा एकैचोटि चिया खाँदैनौँ अरे, चाया गरम कसैले भन्यो भने, धेरै पटक भन्यो भने अरूले खाइ भ्याएपछि बल्ल खाइन्छ, त्यस्तै किसानमा पनि बिस्तारै त्यो कुरा जान्छ। र हाम्रो विद्यार्थीले अर्को सम्भावना के पनि हेरिरहेको छ भने, जब गाउँमा गयो नि उसले त्यहाँ सम्भावना देख्यो, ए यहाँ पोखरी सस्तो बन्द रहेछ, जग्गा सस्तो पाइन्छ, भाडा थोरै दिनु पर्दो रहेछ, अनि कामदार पनि सस्तो पाइने भयो, किन बड्डीचोर बजारमा पाइने कामदार र हरिपुरमा पाइने कामदारमा झ्यालामा पनि कमी हुनसक्छ, त्यसले गर्दाखेरि ए सर हामी त यतै बस्ने हो कि यहीँ काम गर्ने हो कि भन्ने पनि आएको छ,
है दोहोरो फाइदा
भएको छ। र बिस्तारै उत्पादन यहीँ तपाईँ मङ्गलगढी चोकको अलुतापट्टि हरि घिमिरेजीको एउटा पसल छ, जब विद्यार्थीहरू चाहिँ तरकारी काँपेत नि भन्न थालेपछि म मन्डी खोज्दै गएको, चान्सले हरिकिमेरे भन्ने भाइ धेरै 18-20 वर्ष पहिले जनज्योतिमै पढ्नु भएको रहेछ, अहिले मास्टर्स गर्नुभएको रहेछ, उहाँ मलाई चिन्नुहुँदो रहेछ, ल सर हजुर मेरो गुरु आउनुभयो बस्नुहोस् भनेपछि, अब त्यसो भने भाइ मेरै विद्यार्थी हुनुहुँदो रहेछ, अब भाइले अर्को सहयोग गर्नु पऱ्यो भने चाहिँ के तपाईँको मन्डी रहेछ, मेरो विद्यार्थी चाहिँ तरकारी उत्पादन गरिरहेको छ, मैले तपाईँको नम्बर सबैलाई दिन्छु तरकारी किनिदिनुहोस् है भने चाहिँ उहाँले अरूलाई भन्दा 2-3 रुपियाँ बढी पैसा हालिदिएर अहिले किनिदिइराख्नु भएको छ। वीरेन्द्रनगर बसिराख्नु भएको मान्छे रेडियो सुनिराख्नु भएको छ र हाम्रा भाइ बहिनीले उत्पादन गरेको तरकारी च्याउहरू खान मन लागेको छ भने मङ्गलकडी चोकबाट अलिकति पश्चिमतिर जानुभयो भने त्यहाँबाट मन्डी छ हरि घिमिरेजीको, त्यहाँ गएर किन्न पाउँछ, हामीले बजारको पनि उनलाई सुनिश्चित गर्यो, उनले के थाहा पाए त भन्दा अब उत्पादन गऱ्यो भने हामी मर्दैनौँ है, तर पनि बच्चाहरू अहिले पनि बाटो भइसकेको छ। त्यो हुर्केको बहिनीले के भन्यो भने 2 क्विन्टल आलु भएको छ, 4 क्विन्टल आलु भएको छ सर भने थियो, बजार भाउ बुझ्न लागेको, बजारमा 18 रुपियाँ किलो राख्दो रहेछ, गाउँमा उसले 25 रुपियाँमा बेच्यो। अहिले बहिनीहरू डोकामा डुलाएर गाउँ बजार बत्तिजहरू बजारमा पनि त्यो बन्दा चाहिँ त्यसदिन 25 रुपियाँमा राख्ने भनिरहेको थियो, 25 रुपियाँ किलो मन्डीमा, तर चाहिँ उनीहरूले गाउँमा चाहिँ 40-50 रुपियाँसम्म बेचेर आयो उसले डोकामा डुलाएर। यो कुराको पनि सरकारले स्थानीय सरकारले चाहिँ ख्याल गरिदिनुपर्छ, मन्डीवालाको पनि समस्या हो भने सर्ने समस्या हो होइन, उसलाई ढुवानीको समस्या हो भने त्यहाँ पनि के सब्सिडी दिने हो त, अनुदान कहाँ दिँदाखेरिमा मन्डीवालाले पनि राम्रो चाहिँ व्यापार गर्न सक्छ भन्ने हिसाब चाहिँ गरिदिन सक्यो भने गर्न सकिन्छ।
कि तपाईँले प्राविधिक शिक्षा पढाएका त्यहाँ विद्यार्थीहरू अहिले आफै तरकारी उत्पादन गरेका छन्, आफै उनीहरू बजार गाउँ गाउँमा घर घरमा पनि बिक्री गर्न पनि हिँडेका छन्, किनकि मन्डीमा दिनुभन्दा उनीहरूलाई त्यो गर्दा घर घरमा पुग्नुभन्दा फाइदा
छ। मैले मन्डीवालाहरूको पनि उहाँको आफ्नो समस्या होला है, उहाँले घरबाट महँगो तिर्न परेको होला, ढुवानीमा चाहिँ ठुलो चर्को ब्याजमा उहाँले गाडी ल्याउनु परेको होला, स्टाफ राख्न परेको होला, अनि त्यसपछि त्यो तरकारी सड्ने समस्या होला, हुनसक्छ उहाँहरूले पनि किसानसँग किनेर सर्टै कोल्ड स्टोर राख्न सक्ने, त्यहाँबाट निकाल्ने हो भने त उहाँलाई त्यो गाह्रो हुन्थेन होला, उहाँले पनि आफ्नो हिसाब गरेर मार्जिन राख्नुभएको होला। यदि त्यो मार्जिन राख्दै गर्दा धेरै देखिएको छ भने सरकारले त्यहाँनिर सम्बोधन गरिदिनु पऱ्यो है, तपाईँहरूले यति पर्सेन्ट मात्र नाफा खानुपर्छ, तपाईँको समस्या के हो त, गाडी के अरे चाहिँ भन्सार मिना गाडी चाहिएको तपाईँलाई लैजानुहोस्, तपाईँलाई कोल्ड स्टोर चाहिएको लैजानुहोस्, तपाईँलाई सस्तो कृषि ऋण चाहिएको किसानले जस्तै उहाँले पाउनु पऱ्यो नि त, त्यो लैजानुहोस्। सरकारी तपाईँले त्यो प्राइभेट घरमा चाहिँ तपाईँले पसल राख्दैखेरि त स्टोर राख्दैखेरि तपाईँलाई महँगो परेको, हामी सरकारी बिल्डिङ बनाइन्छौँ, इन्डियामा देखिन्छ नि ठुल्ठुला मन्डी सब्जी मन्डीहरू बनाइदिएको छ, किसानले त्यहाँ राख्छ, कोल्ड स्टोर बनाइन्छ, किसानले
त खास गरी स्थानीय सरकारले त्यसमा
पहल गर्न पऱ्यो। त्यो स्थानीय सरकारले अहिले सबै निर्वाचित भएर आउनुभएको छ, उहाँहरूले आफ्ना नागरिकलाई आफ्ना जनतालाई आफ्ना भोटरलाई धनी बनाउने योभन्दा अर्को विकल्प एक नम्बरमा छैन, अरू दुई तिन नम्बरमा होला, किनभने हामी आम नेपाली
कुरा जो कुरा यहाँले भनिरहनु भएको छ अहिले त्यो कुराहरू यहाँहरूले सरकारवाला निकाय स्थानीय सरकार त्यहाँका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ, त्यस्तो सुझाव दिने मौका पाउनुभएको
हो। जस्तै बराहतालको केसमा त उहाँहरू विज्ञको एक दिन यहाँले चाहिँ त्यस्तो मौका पऱ्यो भने बराहतालको गाउँपालिका अध्यक्ष ल्याएर सानो उहाँको अनुभव सेयर गर्न लाउनु भयो भने उहाँले प्रत्यक्ष बुझ्नु भएको छ र उहाँले त्यसमा अहिले एनजिओ आइएनजिओहरूले उहाँसँग एउटा अलिक कोअर्डिनेसन हुन्छ कि भन्ने भएको थियो, तर सुरुमा हामी पनि बिचमा भयौँ, सुरुको फेज भइदियो, उहाँले बजेट छुट्याउनुहुन्थ्यो होला, अर्को साल कस्तो विडम्बना छ भन्नुहुन्छ नि, मेरो 18 महिने अथवा 3 वर्ष पढ्दै गरेको विद्यार्थी ओजिटीमा जाने विद्यार्थी भनेको 20 वर्षको हुन्छ, 18 वर्ष 20 वर्षको हुन्छ, 20 वर्षको एउटा लक्का जवान मान्छे श्रम बजारमा गयो भने दिनको 500 देखि 1000 रुपियाँको हो कि होइन, हो उसले 8 घन्टा काम गरायो भने
एकदम
उसलाई 500 रुपियाँ दिनु भने महिनाको 15,000 दिएर काम गरायो हुन्छ कि हुँदैन त। बजारमा कृषिजन्य वस्तु अभाव छ, ऊ 6 महिना पुरा बस्छ, साँच्चै भन्छ नि एउटा भर्खर बिहाको गाई ल्याएर चाहिँ दुध दुहुन थाल्यो भने 6 महिनामा गाईकै मूल्य असुल हुने गरी छ, कुखुरा 2-3 लट निस्किन्छ, सानसाना बाख्रा ल्याएर पाल्नुभयो भने 6 महिनामा त्यो बाख्रा मासु खान लायकको हुन्छ, बङ्गुर 6 महिनामा हार्भेस्ट गर्नै पुग्ने हुन्छ भने, माछा सबै कुरा हुन्छ भने, त्यस्तो सिप पनि भएको, काम गर्ने जाँगर पनि भएको, अझै नम्बर जोडिएको, उसले राम्रो काम गरेन भने कसरी सिफारिस गरिदिनु, उसले पुरा नम्बर पाउँदैन त्यहाँ, त्यस्तो परिबन्ध र परिवेश सबै मिलेको मान्छेलाई लन त ल काम गराउनुहोस्, निशुल्कमा काम गराउनुहोस् भन्दा नगराउने हो भने त अनि हाम्रा युवा पलान नभए के हुन्छ नि, पशुको केस जो विद्यार्थीले ह्यान्डल गर्नु पर्थ्यो, भनेपछि 28 जना विद्यार्थी त अहिले पनि त्यो हेर्न पाएनन्, यो पनि हाम्रो पीडा छ है सर। अब हामीसँग त्यो सहरमा धेरै पशु पनि आउँदैन, त्यस कारणले पनि हामीले विद्यार्थीलाई गाउँमा पठाएको यसपालि। दोस्रो कुरा त त्यो कुरा त जिल्ला विकास कार्यालयले वा जिल्ला कृषि कार्यालयले जिल्ला पशु कार्यालयले एउटा प्लान बनाउनु पर्थ्यो, हामीसँग 118 विद्यार्थी आउने भयो, यिनलाई वास्तव सिकाउँदै पढाउँदै गर्नु परेको छ, त्यसैले वीरेन्द्रनगरमा रहेका खाली जमिनहरूमा यो गर्न सकिन्छ है,
एकदम
तपाईँ त्यहाँ अहिले अस्थायी किसिमको चाहिँ मानौँ यहाँ धेरै खाली जमिन छ, अहिले पनि त्यहाँ अस्थायी कुखुराखोर बनाए के हुन्छ, अस्थायी चाहिँ माछा पोखरी बनाएको हुन्थ्यो, अस्थायी चाहिँ तरकारी खेती गर्ने फर्म बनाएको हुन्थ्यो, टनेलहरू बनाएको भए के हुन्थ्यो, अहिले वीरेन्द्रनगरभित्र कार्यालयभित्रका जमिनहरू पनि धेरै बाँझो छ, त्यही कार्यालयमा चाहिँ उहाँहरूले 5-7 जनाको 10 विद्यार्थी बाँड्दै ल डेमो मात्रै गर नि त, आउने त्यो ग्राहकले अथवा त्यो सेवाग्राहीले पनि देख्छ र उसमा पनि एउटा चेतना जाग्छ, एउटा अफिसले त यत्रो गोबी फलाएर खाएको कुखुरा पालेर खाएको भने चाहिँ हामी पनि गर्नुपर्छ भन्ने किसिमको चेतना जान सक्थ्यो, त्यो कुरा उहाँहरूलाई पनि प्लान आएन, सोचाइमा आएन, गर्न सोच्नु भएन भने अब सोच्न सकिन्छ, त्यो एउटा कुरो त हामीले त मोटिभेसन गऱ्यौँ नि त गाउँ बराताल गाउँपालिकालाई कि उहाँहरूले हामीलाई स्वीकार्नु भयो, अहिले त अहिले के भन्नुभएको छ आज बिहानै पनि अध्यक्षले के भन्नु भन्दाखेरिमा अर्को पालि त म बजेट स्पेसल छुट्याउँछु, किसानको हातमा पैसा दिन्छु, सिप भएको विद्यार्थी तपाईँ पठाइदिनुहोस्, उन दुईवटा मिल्छ र काम गर्छ, अहिले पनि बराहतालको हरिहरपुरको वडा अध्यक्ष
चाहिँ एउटा अब यो सबैको लागि अनुसरण गर्न योग्य कुरा मलाई लाग्यो यहाँले भनिरहँदा, जसरी यहाँले आफ्ना उत्पादन भएका जेटिएहरूलाई बराहताल गाउँपालिकाका पुरै वडामा पठाउनु भयो, त्यसबाट दुईवटा कुरा चाहिँ फाइदा भयो होइन, एउटा किसानहरूलाई चाहिँ किसानहरूले परम्परागत रूपमा गर्दै आएको खेती किसानीमा अलिकति थप नयाँ त्यसलाई व्यावसायिक रूप दिन सक्ने भए कुन ठाउँमा के उत्पादन हुन्छ र कसरी बढी उत्पादन हुन्छ भन्ने जानकारी उनीहरूलाई प्राविधिक रूपमा सल्लाह हुने भयो एउटा कुरा होइन, अर्को ती प्राविधिक पढेका व्यक्तिहरूलाई पनि ती प्राविधिकहरूलाई पनि आफैले पनि अरू ठाउँमा रोजगारी खोज्नुभन्दा आफै पनि ती स्वरोजगार हुन सकिन्छ कि त्यही ठाउँमा केही गरेर भन्ने खालको त्यो स्थलगत अध्ययन गर्ने मौका पनि मिल्यो
पायो, उनीहरूले भनिरहेको पनि छ कि अब हामी वास्तवमा यही नै अर्को हामी ओजिटी सकेपछि हामी यही काम गर्छौँ भनेको छ, उनीहरूले उसले सानो भोल्युममा काम गर्यो भन्नुहोस् न 10 क्विन्टल आलु फलायो भने ए हुँदो रहेछ त, व्यापार पनि हुँदो रहेछ, उत्पादन पनि हुँदो रहेछ, अब म 100 क्विन्टलमा जान्छु भन्छ उसले, उसले आज 25 पोका च्याउ बनाएकोले के भन्छ त, म 2500 पोका बनाउँछु भन्छ, बजार खोज्ने कुरा मैले भने नि अब स्थानीय सरकारले के गर्न पर्यो त, सुर्खेतमा भएका सबै होटलहरूमा वर्षभरिमा अथवा 6 महिनामा कति च्याउ आउँछ, कति आलु आउँछ, कति गाजर आउँछ, कति पालङको साग आउँछ, कति चम्चुको साग आउँछ, किन तपाईँ त्यहाँ जे मागे त्यही पाउनुहुन्छ नि त. तपाईँले भनेको कुरो कति हरियो मकै क्यानमा आउँछ, कति तामा आउँछ, कति सिन्की आउँछ, कति सिस्नो आउँछ, सबै कुरा देखिने गरी टाँस दिन पऱ्यो. र त्यो कुरालाई सकेसम्म पहिला स्थानीय स्तरबाट त्यसलाई परिपूर्ति गर्ने अभ्यास गर्न पऱ्यो. नसकेपछि बाहिरबाट ल्याउनु पऱ्यो. यो बाहिर पठाइरहँदा मलाई हामीलाई कहिले थोरै चाहिँ जनगुना छ त, आरोप पनि भन्न सक्छु मैले त्यसलाई कि उनीहरूलाई सिकाउने प्राविधिक नभइकन त्यहाँ पठाउनु भयो कि भन्ने कुरा आएको छ.
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिने लाग्यो. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला. त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो कृषि, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, वीरेन्द्रनगर 7 सुर्खेत. हाम्रो फोन नम्बर हो 0383-522-445. यति भन्दै कार्यक्रम हाम्रो कृषिबाट म मधुबन विशी पनि बिदा हुन्छु. तपाईँको बाँकी समय शुभ रहोस्. नमस्ते.